यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। नेपालमा आज थप 4636 जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमणबाट 4 जनाको मृत्यु। कोरोना नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने, प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। कोरोना विरूद्धको बुस्टर मात्रा भोलिदेखि लगाइने। श्रम सम्झौता गरी नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने, नेपाल र बेलायत बीच समझदारी। र कजाकिस्तानबाट 18 रूसी विमानले शान्ति सैनिक फिर्ता ल्याउने।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि।
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी, नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले कोविड 19 नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताउनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आज कोविड नियन्त्रणका विषयमा दिएको ध्यानकर्षण पत्र बुझ्नुहुँदै प्रधानमन्त्री देउवाले सबै मिलेर कोरोना भाइरस संक्रमणको जोखिमलाई परास्त गर्नुपर्ने बताउनुभयो। कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामको विषयलाई पार्टीगत रूपमा नलिई सबै एकजुट हुनुपर्छ भन्नुहुँदै प्रधानमन्त्री देउवाले सबैको सहकार्य र एकताबाट नै कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथाम गर्न सक्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले अहिले देखिएको कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन धेरै संक्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको उल्लेख गर्नुहुँदै खोप लगाउन योग्य सबै नागरिकलाई पूर्ण मात्राको खोप लगाउने गरी सरकार अघि बढ़ेको बताउनुभयो। नेपालमा आज थप 4636 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज 10412 नमूनाको पीसीआर परीक्षण गर्दा 3703 र 4144 नमूनाको एन्टीजेन परीक्षणबाट 933 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरी आज 350 जना संक्रमण मुक्त भएका छन् भने संक्रमणबाट 4 जनाको मृत्यु भएको छ। हाल देशभर 21,584 जना सक्रिय संक्रमित रहेका छन्। यस्तै आज देशभर 4,35,193 जनाले कोरोना विरूद्धको खोप लगाएका छन्। सरकारले भोलिदेखि कोरोना भाइरस विरूद्धको बुस्टर मात्रा खोप दिने भएको छ। अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई माघ 2 गतेदेखि र 60 वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको 6 महिना पूरा भएका व्यक्तिलाई बुस्टर मात्राको खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुस्टर डोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र 77 स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ। बुस्टर डोज कोरोना भाइरस विरूद्धको पूर्ण मात्रा खोप लगाएका 6 महिना पूरा भएका व्यक्ति, अग्रपंक्ति र 60 वर्षभन्दा माथिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई दिने मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। कोरोना भाइरस संक्रमण बढ़ेसँगै सरकारले बुस्टर डोज दिन थालेको हो। सरकारले श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्सलाई बेलायत पठाउने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले बेलायतसँग गर्नुभएको अनौपचारिक छलफल र आज दुई पक्ष बीच भएको औपचारिक छलफलबाट बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। नेपालबाट श्रम, परराष्ट्र, कानून मन्त्रालय र चिकित्सा शिक्षा आयोगका प्रतिनिधि तथा बेलायतको स्वास्थ्य विभाग, राष्ट्रिय स्वास्थ्य सेवा र नेपाल स्थित दूतावासका अधिकारीहरू सम्मिलित पहिलो बैठकमा एक साताभित्र श्रम सम्झौता एमओयूको मस्यौदा तयार गर्ने र सरकारी स्तर G2Gबाट मात्र नेपाली नर्स रोजगारीका लागि बेलायत पठाउने सहमति भएको छ। रोजगार सम्झौताको अवधि 5 वर्षको हुने नेपालले प्रस्ताव गरेको छ। मन्त्री श्रेष्ठले युरोपका उच्च आय हुने मुलुकहरूसँग पनि श्रम सम्झौता गरी नेपाली श्रमिक पठाउने बताउनुभयो। यसै गरी नेपालका नर्सिङ कलेजको क्षमता बढ़ाउन बेलायत सरकारले छात्रवृत्ति दिएर नेपालमा नर्स उत्पादन लगायतका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि श्रम मन्त्रीको सचिवालयले जानकारी दिएको छ। वैदेशिक रोजगार कार्यालय काठमाण्डुले भोलिदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ। 2077 पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकोमा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति दिने वैदेशिक रोजगार कार्यालयले जनाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागि वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अरियालले बताउनुभयो। नेपाल सरकारले अफगानिस्तानका नागरिकहरूको लागि मानवीय सहायता सामग्री पठाउने भएको छ। भोलि बिहान हिमालय एयरलाइन्सको विशेष विमानबाट औषधि लगायत सहायता सामग्री काबुल पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ। विमानस्थलमा भोलि हुने पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले मानवीय सहायता सम्बन्धमा विस्तृत जानकारी दिनुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। आज माघ 1 गते माघे संक्रान्ति पर्व मनाइएको छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकोले माघ 1 गतेलाई मकर संक्रान्ति पनि भनिन्छ। माघ 1 गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छ। सूर्य उत्तरायण हुने दिनको दिनमा स्नान जप तप ध्यान साधना दान आदिलाई पुण्यदायक मानिन्छ। आज स्नान दान व्रत ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जाने विश्वास छ। माघे संक्रान्तिका दिन घिउ चाकू तिलका परिकार तरूल पालुङ्गो खिचड़ी आदि खाने चलन छ। यही परिकारले जाड़ोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो। यसै गरी तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले नयाँ वर्षका रूपमा समुदायका लागि नयाँ नेतृत्व चयन गर्दै माघी पर्व मनाएका छन्। थारू समुदायले नयाँ वर्षमा स्नान दान गर्नुका साथै मीठा खानेकुरा खानुका साथै वर्षभरि विभिन्न कामको नेतृत्व गर्ने गाउँको अगुवा चुनेर माघी पर्व मनाउने परम्परा छ। यस्तै मगर र छन्त्याल जातिका मानिसले पनि आज नयाँ वर्षका रूपमा माघी पर्व मनाएका छन्। सर्वांगीण विकासका लागि योग भन्ने नाराका साथ 7 राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी आज मनाइएको छ। नयाँ भेरिएन्ट सहितको कोरोना संक्रमण बढ़न थालेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको थियो। योग अभियन्ता डाक्टर हरिप्रसाद पोखरेलले योगभित्र मनोविज्ञान र परामनोविज्ञान समेत रहने हुँदा सर्वांगीण विकासका लागि योग महत्वपूर्ण रहने बताउनुभयो। जिल्ला आयुर्वेद कार्यालयहरू पतञ्जली योग समिति नेपाल ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जीवन विज्ञान आर्ट एण्ड लिभिङ लगायतका संस्थाहरूले भर्चुअल माध्यमबाट गरेको कार्यक्रममा योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्न समेत योग आवश्यक रहने वक्ताहरूले जोड़ दिनुभयो। सरकारको 2072 सावन 28 गतेको निर्णय अनुसार मकर संक्रान्ति अर्थात माघ 1 गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरिएको हो। प्रदेश नम्बर 1 सरकारले विराटनगर स्थित जूट मिल परिसरमा होल्डिङ सेन्टर निर्माणको कामलाई तीव्रता दिएको छ। कोविड संक्रमण दर बढ़न थालेपछि त्यसले निम्ताउन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै होल्डिङ सेन्टर निर्माणको कामलाई तीव्रता दिएको हो। विराटनगरबाट कुमोद अधिकारीको रिपोर्ट।
प्रदेश सरकारको सहयोगमा निर्माणको जिम्मा पाएको नेपाली सेनाले 1000 सैयाको होल्डिङ सेन्टर निर्माण गरिरहेको छ। सीमा नाका भएर नेपाल प्रवेश गर्नेहरूलाई होल्डिङ सेन्टरमा राखेर परीक्षण गर्ने र रिपोर्ट नआउन्जेलसम्म त्यही सेन्टरमा राख्ने गरी व्यवस्था मिलाइएको छ। प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईले होल्डिङ सेन्टरमा केही दिनभित्र 100 र आगामी 15 दिनभित्र 200 शैयाको बेड सञ्चालनमा ल्याउने गरी कामलाई तीव्रता दिएको बताउनुभयो।
जिम्मा लिएको नेपाली सेनासँग हाम्रो कुराकानी भएको छ, त्यसको लागि अब खास गरी उहाँहरूले पानी र बिजुली भयो भने हामी त्यो काम सक्छौ भन्नुभएको हुनाले पानी र बिजुलीको व्यवस्थापनको लागि महानगरपालिका त्यसपछि जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारले पानी र बिजुलीको व्यवस्थापन हामी गरिदिएर 100 बेडको 5 दिनमा र 200 बेडको 15 दिनमा हामी अगाडि गर्छौँ व्यवस्थापन गर्छौँ र अब अन्य नाकामा पनि होल्डिङ सेन्टर बनिसकेको अवस्था छ।
यसै गरी प्रदेश सरकारले कोविडका कारण आउन सक्ने जोखिम न्यूनीकरण गर्न अन्न तयारी समेत शुरू गरिसकेको छ। प्रदेश नम्बर एकका 14 जिल्लाका अस्पतालहरूमा आइसोलेसन अक्सिजन तथा भेन्टिलेटर सहितको बेड तयारी अवस्थामा राखेको र अब चेतनामूलक खोप अभियान सञ्चालन गर्ने तयारीमा प्रदेश सरकार रहेको मुख्यमन्त्री राईले बताउनुभयो।
खोपलाई चाहिँ एउटा अभियानको रूपमा सञ्चालन गर्नको लागि हाम्रो योजनाहरू बनिरहेको छ। चेतनाको कमी कमजोरीको कारणले गर्दाखेरि पनि खोप दिनको लागि सरकार तयार हुँदा पनि मानिसहरू खोपमा चाहिँ आइरहेका छैनन्। त्यसको लागि राजनीतिक दलहरूको समेत यसमा चाहिँ सहयोग लिने भनेर एउटा मिटिङ पनि आयोजना गरेका छौँ। पहिलाबाटै अब अलिकति सचेत भएको हुनाले यो पटकलाई चाहिँ तयारीकै अवस्थामा छ।
त्यसै गरी अनिवार्य मास्कको प्रयोग गर्न लगाउने, उल्लङ्घन गरे जरिवाना गर्नेदेखि सीमा वारिपारी गर्नेहरूले अनिवार्य खोप कार्ड देखाउनु पर्ने, कुनै पनि कार्यक्रममा भीड़भाड़ गर्न नपाउने, सीमा नाकामा एन्टिजेन परीक्षणको दायरा बढ़ाउने, कोविड विरूद्धको विभिन्न चेतनामूलक कार्यक्रममा स्थानीय प्रशासन विराटनगर महानगरपालिका तथा सबै स्थानीय पालिका सक्रिय भएर लागि परेका छन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सबै दलहरूबीच सहमति गरेर मात्र अमेरिकी सहयोग परियोजना EMCC पारित गर्नुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालय नेपालगंजमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सहमहामन्त्री परियारले प्रधानमन्त्री तथा पार्टी सभापतिले सबै दलहरूको सहमति गरेर EMCC पास गर्नुपर्ने नभए चुनाव अगाडि एमसीसीको विषय बन्द गर्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय निर्वाचनमा एक्लै वा गठबन्धन गरेर चुनाव लड्ने भन्ने बारे पार्टीको आधिकारिक निर्णय भइ नसकेको बताउनुभयो। कैलालीको बलचौरका वादी समुदायका लागि पक्की घर निर्माण गरिएको छ। लम्कीचुहा नगरपालिका वार्ड नम्बर 3 रहेको वादी बस्तीमा संघीय सांसद विकास कोष र स्थानीय सरकारको समन्वयमा 93 घर निर्माण भएका छन्। कैलालीबाट ईश्वर साउदको रिपोर्ट।
उपार्जनका लागि गाउँ गाउँ चाहेर हिँड्ने, खोला किनारामा बसेर माछा मार्ने, मादल सुल्बा बनाएर बेच्ने समुदाय अहिले पक्की घरमा बस्न पाउँदा निकै खुसी लागेको बताउनुहुन्छ पलचौरका रमेश वादी।
अर्को गोडमा अर्को छाना बसेर आफ्नो जीविकोपार्जन गरेको वादी समुदायले अहिले पक्की घर पाउँदा साह्रै हामी खुसी छौँ।
रमेश वादी जस्तै कृष्णवादीको पनि पक्की घर निर्माण भएको छ। उहाँ पनि पक्की घरमा बस्न पाउँदा खुसी हुँदै सरकार र घर निर्माणमा सहयोग गर्नेलाई धन्यवाद दिनुहुन्छ।
स्थानीय सरकारमा लिएर भनौँ, केन्द्रीय सरकारसम्मले पहल गर्यो, हामीलाई अहिले घर आइरहेको छ, त्यसैमा हामी धेरै खुसी भयो र हामी स्थानीय सरकारले सबैलाई हामीले धन्यवाद दिएका छौँ।
लम्कीचुवा नगरपालिका वडा नम्बर 3 बलचौरमा रहेको वादी बस्तीमा संघीय सरकार र स्थानीय सरकारको समन्वयमा 93 घर निर्माण भएका छन्। पहिलो चरणमा 4, दोस्रो चरणमा 14, तेस्रो चरणमा 27 र चौथो चरणमा 48 गरी जम्मा 93 घर निर्माण गरिएका छन्। 148 घर दूरी रहेको बस्तीमा अन्य बाँकी 55 घर पनि निर्माणको लागि पहल भइरहेको छ। आगामी दिनमा सरकारले बन्न बाँकी घरहरू बनाइदिनुपर्ने र आफूहरूको कति पनि जग्गा जमिन नभएका कारण जग्गाको पनि चाँडै व्यवस्था गरिदिनुपर्ने बताउनुहुन्छ पुनः कृष्णवादी।
5 जग्गा अलग र 1 8 दूर घर व्यवसाय भन्ने एउटा सुगनवासी फर्ममा लेखेको थियो। खेतीबाली गरेर भनौँ के सागसब्जी लगाएर खाने जस्तो जग्गा भइदिएपछि झन् खुसी हुन्थ्यो।
वादी समुदाय पछाडि परेको समुदाय भएका कारण त्यो बस्तीमा रहेका सबै घर निर्माण गर्ने सरकारको तयारी छ। यस वर्ष पनि केही घरहरू निर्माण हुने भएका छन्, त्यसका लागि टेन्डर समेत भइसकेको छ। अबका दिनमा उनीहरूका घर निर्माण गरेर मात्र वादी समुदायको प्रगति नहुने भन्दै उनीहरूलाई रोजगारीतिर जोड्ने प्रयास भइरहेको बताउनुहुन्छ लम्कीचुवा नगरपालिका वडा नम्बर 3 वडा अध्यक्ष भक्त बहादुर चलाउने।
यो आर्थिक वर्षमा पनि करिब 4 बराबरको लागतमा अझै अरू थप घरहरू निर्माण हुने चरणमा छ, टेन्डर भइसकेका छ र केही घरहरू शुरू गरिसकेका छ। अब यो आवास मात्रै दिएर पनि समुदायको जीवन परिवर्तन हुन सक्दैन, त्यसैले उनीहरूलाई शिक्षा र स्वास्थ्यका साथै उहाँहरूलाई रोजगारतिर व्यवसाय उन्मुखतिर बनाउन सकियो भने उहाँहरूको जीवन परिवर्तन हुन्छ।
वादी समुदायको घर निर्माणसँगै उनीहरूको जीविकोपार्जनका विषयमा पनि सोच्न जरुरी छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
साहित्यकार डाक्टर महेश्वर शर्माले जागिरे जीवनका क्रममा भोगेका अनुभवहरूलाई समेटेर तयार पार्नुभएको कृति रन्थमोल भाग दुई आज सार्वजनिक गरिएको छ। गण्डकी साहित्य प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित एक समारोहमा वरिष्ठ साहित्यकार डाक्टर ध्रुव चन्द्र गौतमले साहित्यकार डाक्टर शर्माको कृति रन्थमोल भाग दुईको लोकार्पण गर्नुभएको हो। लोकार्पण समारोहमा वरिष्ठ साहित्यकार गौतमले रन्थमोल कृतिले प्रशासनिक व्यथितिको सजीव चित्रण गरेको बताउनुभयो। पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता नरहरि आचार्यले कृतिले समाजमा रहेको विसंगतिलाई सरल भाषामा प्रस्तुत गरेको र आगामी पुस्ताका लागि धेरै ज्ञानवर्धक रहेको बताउनुभयो। वरिष्ठ साहित्यकार शारदा शर्माले देशको प्रशासन संयन्त्रमा रहेको भ्रष्टाचार र व्यथितिलाई कृतिले यथार्थ चित्रण गरेको बताउनुभयो। कृतिका लेखक डाक्टर महेश्वर शर्माले जागिरे जीवनका क्रममा भोगेका अनुभवहरूलाई समेटेर कृति तयार पारेकाले नयाँ पुस्ताका प्रशासकहरूलाई मार्ग निर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। कजाकिस्तानबाट रूसी विमानले शान्ति सैनिक फिर्ता ल्याउने भएको छ। रूसी रक्षा मन्त्रालयले आफ्ना 18 विमानबाट सामूहिक सुरक्षा सन्धि संगठन मिशनका शान्ति सैनिक र सैन्य सवारी साधनहरू रूसको मास्को क्षेत्र र इभानु क्षेत्रमा पठाइने जनाएको हो। आज रूसी सैन्य यातायात विमानहरूले इभानोव र मास्को क्षेत्र एयरफिल्ड फिल्डरहरूमा सामूहिक शान्ति सेनाका कार्यहरू पूरा गर्ने रूसी मन्त्रालयले जनाएको छ। रसियाले युक्रेनमाथि आक्रमण गरी कब्जा जमाउनका लागि कुनै बखेडा खोजिरहेको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिकी विदेश मन्त्रालय पेन्टागनका प्रवक्ताले रसियाली गुप्तचरहरूले युक्रेनले रसिया विरोधी काम गरिरहेको झुट्ठा पर्चा खड़ा गरेर आक्रमणको पृष्ठभूमि तयार गरिरहेको दावी गरेका छन्। रसियाले अमेरिकी दावीको सीधै खण्डन गरेको छ। यसैबीच युक्रेनले रसियाले आफ्ना दर्जनौ वेबसाइटहरूमा साइबर आक्रमण गरेको आरोप लगाएको छ। उता रसियाले युक्रेनमा आक्रमणको तयारीको बारेमा व्हाइट हाउसले गरेको टिप्पणीलाई सूचनाको दबाव भएको बताएको छ। रूसी दूतावासले आज एक विज्ञप्ति जारी गरी उसले संयुक्त राज्य अमेरिकाले आधिकारिक स्तर र मीडिया दुवैमा आफू विरूद्ध निरन्तर निराधार आरोप लगाउँदै आएको भन्दै रूसी दूतावासले त्यसको खण्डन गरेको हो। टोंगामा पानी मुनि ज्वालामुखी विस्फोट भएपछि आसपासका धेरै राष्ट्रले सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन्। 170 भन्दा बढ़ी दक्षिण प्रशान्तीय टापुहरू मिलेर बनेको राष्ट्र टोंगामा जमीन मुनि विस्फोट भएको ज्वालामुखीले पानीका ठूलठूला छालका तस्वीर तथा भिडियोहरू सार्वजनिक भएका छन्। स्थानीयवासीहरूलाई अग्ला ठाउँमा जान निर्देशन गरिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
चालू आर्थिक वर्षको मंगसिर महिनामा नेपालको मुद्रास्फीति 7.11% भएको छ। अघिल्लो वर्षको यसै महिनामा यस्तो मूल्य वृद्धि 2.93% रहेको थियो। मंगसिरमा खाद्य तथा पेय पदार्थ मुद्रास्फीति 5.67% र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 8.25% भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। यस अवधिमा काठमाडौँ उपत्यकामा 5.91%, तराईमा 7.52%, पहाड़मा 6.95% र हिमालमा 4.81%ले मुद्रास्फीति भएको छ। नवील ब्याङ्क लिमिटेडले आफ्ना शेयर धनीहरूलाई वाणिज्य ब्याङ्कहरू मध्ये सबैभन्दा धेरै 38% लाभांश दिने घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षमा निजी क्षेत्रका बैंकहरू मध्ये उच्चतम नाफा 4.53 अर्ब रुपियाँ आर्जन गर्न सफल भएको जनाएको छ। समीक्षा वर्षको नाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पुँजी 18.49 करोड़ 61 लाख पुगेको बैंकले जनाएको छ। नेपाल सरकारले वीरगंज स्थित सिरसिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी आईसीपी बीचका 95 जग्गा धनीलाई 2.50 अर्ब रुपियाँ मुआवजा वितरण गरेको छ। सिरसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्री ले अर्थ मन्त्रालयबाट मंगसिरमा निकास भएको 1 अर्ब रुपियाँ वितरण गरिएको जानकारी दिनुभयो। अर्थ मन्त्रालयले पहिलो चरणमा 1.50 अर्ब र दोस्रो चरणमा 1 अर्ब निकास गरेको रकम मुआवजा स्वरूप वितरण गरिएको हो। अब सिरसियाका करिब 200 किसानले झण्डै 3 अर्ब रुपियाँ मुआवजा प्राप्त गर्न बाँकी रहेको र सो रकम समेत छिट्टै उपलब्ध हुने खत्रीले बताउनुभयो। सरकारले निर्धारण गरेको मापदण्ड अनुसार सबैभन्दा बढी मुआवजा प्रतिकठा 67 लाख 70 हजार रुपियाँ र सबैभन्दा कम प्रतिकठा 24 लाख 60,000 रुपियाँका दरले मुआवजा वितरण गरिएको छ। कृषि विकास बैंक लिमिटेडले आफ्नो 55 वार्षिक उत्सवको अवसरमा गैर आवश्यक नेपालीहरूका लागि विदेशी मुद्राको बचत तथा मुद्दती खाता सञ्चालनमा ल्याएको छ। अनलाइनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीको शुरूआत पश्चात विदेशमा रहेका नेपालीहरूले अनलाइनबाटै खाता खोल्ने फारम भरि आवश्यक कागजात अपलोड गरी शून्य मौजातमा विदेशी मुद्राको खाता खोल्न सक्ने बैंकले जनाएको छ। यसबाट विदेशमा रहेका गैर आवश्यक नेपाली तथा विदेशी मुद्रामा तलब भत्ता प्राप्त गर्ने नेपालमा रहेका विदेशी नागरिकले आफ्नै घर कार्यालयमा बसी बैंक खाता खोल्न सक्ने व्यवस्था भएको बैंकले जनाएको छ।
आर्थिक समाचारपछि अब खेल समाचार गिरिसा उपाध्यायबाट।
बागमती प्रदेश प्रधानमन्त्री कप T20 क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। ट्यू क्रिकेट मैदानमा शनिबार गण्डकी प्रदेशलाई 40 रनले हराउँदै बागमती अन्तिम चारमा पुगेको हो। बागमतीले दिएको 144 रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको गण्डकी प्रदेशले 20 ओभरमा 9 विकेट गुमाएर 103 रनमा सीमित हुन पुग्यो। गण्डकीका कमल परियारले 11 रन जोड़े भने विधान श्रेष्ठ, दीपक डुम्रे, सन्दीप छेत्री, गोविन्द भिकर र विशाल पौडेल समान 10 रन बनाउन सफल भए। बागमतीका नन्दन यादव, विपिन आचार्य र सुभाष खत्रीले 2-2 विकेटको योगदान गरे। यसअघि पहिलो ब्याटिङ गरेको बागमतीले 20 ओभरमा 9 विकेट गुमाएर 143 रन बनाएको थियो। बागमतीका लागि विपिन आचार्यले सर्वाधिक 30 रन जोड्न सफल भए। प्रतीश जीसी र सुभाष खकुरेलले समान 27 रन जोड्दा लक्की कठायतले 17 रन जोडे। नन्दन यादवले 14 रन जोड्दा ईशान पाण्डे 9 र कप्तान ज्ञानेन्द्र मल्ल 4 रनमै आउट हुन पुगे। गण्डकीका विशाल पौडेल र कृष्णन पौडेलले 2-2 विकेट लिए। अशोक श्रेष्ठ, सुभाष भण्डारी र कमल परियारले 1-1 विकेट लिए। जीतसँगै समूह बीमा रहेको बागमतीले 4 खेलमा 6 अङ्क जोडेको छ। बागमती समूहको उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो। गण्डकी 3 खेलमा अङ्कविहीन रहेको छ, गण्डकी पुछारमा रहेको छ। विभागीय टीम त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरूष भलिबल च्याम्पियनशीपको पुरूषतर्फको उपाधि हात पार्न सफल भएको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनलमा हेल्प नेपाललाई 3-1 सेटमा हराउँदै आर्मी च्याम्पियन बन्न सफल भएको हो। आर्मीले हेल्पलाई 25-18, 24-26, 25-18 र 25-19 सेटमा हराएको हो। आर्मीले पहिलो पटक टाइगर कपको उपाधि जितेको छ। उपाधिसँगै आर्मीले 3,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको हेल्पले 1,50,000 प्राप्त गरेको छ। महिलातर्फको उपाधि भने एपीएफले जितेको छ। त्रिभुवन आर्मी क्लबलाई 3-0 सेटमा हराउँदै एपीएफ च्याम्पियन बन्न सफल भएको हो। उपाधि जित्ने क्रममा एपीएफले आर्मीलाई 25-23, 25-15 र 25-20 सेटमा हराएको हो। टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरूषतर्फ 5 र महिलातर्फ 5 गरी कुल 10 टीमको सहभागिता रहेको थियो। पीएम कप T20 राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश नम्बर 1 बीचको खेल स्थगित भएको छ। खेलाड़ीमा कोरोना भएको आशंकापछि शनिबार ट्यू क्रिकेट मैदानमा हुने पहिलो खेल स्थगित भएको हो। प्रदेश 1 का खेलाड़ीमा कोरोना संक्रमण भएको आशंकापछि स्थगित भएको खेल कोरोना परीक्षणपछि मात्र खेलबारे निर्णय गरिने बताइएको छ। समूह ए अन्तर्गत पुलिसले अघिल्ला 3 खेलमा जित निकाल्दै समूह विजेताको रूपमा सेमी फाइनलमा प्रवेश गरिसकेको छ। यता प्रदेश 1 2 खेलमा 1 अङ्क जोडेको र सेमी फाइनलको सम्भावना कायम राखेको छ।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा प्रदेश नम्बर 2 बाहेक प्राय सबै प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 18.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम तापक्रम 17.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.7 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 19.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8.1 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 19.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.1 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 22.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 6.9 डिग्री सेल्सियस रहेको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। नेपालमा आज थप 4,636 जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमणबाट 4 जनाको मृत्यु। कोरोना नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। कोरोना विरूद्धको बुस्टर मात्रा भोलिदेखि लगाइने। श्रम सम्झौता गरी नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने। नेपाल र बेलायत बीच समझदारी। र कजाकिस्तानबाट 18 रूसी विमानले शान्ति सैनिक फिर्ता ल्याउने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अर्को समाचार राति 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।